श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आदरणीय श्रोता, नेपालको ठूलो शक्तिको रूपमा रहेको युवा जनशक्ति दिन प्रतिदिन देश छोड्न आतुर देखिन्छ। अभिभावकले पनि छोराछोरीलाई विकसित मुलुकमा पठाउँदा समाजमा आफू मर्यादित भइने सोच लिने गरेको पाइन्छ। यस्तो किन भइरहेको छ? विश्वव्यापीकरणको कारणले, नेपालमा युवालाई टिकाउने वातावरण नै नभएकाले, यहाँको शिक्षा गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी नभएकाले, वा नेपालका योजना र देशको वास्तविक अवस्थाले मेल खान नसकेकाले, अथवा देशको राजनीति युवा केन्द्रित बन्न नसकेकाले, यीभन्दा अरू फरक कारण पनि हुन सक्छन्। श्रोता, विगतमा जे जस्तो भए तापनि अबका आवधिक योजनाले गरिबी निवारण गर्दै युवालाई स्वदेशमै भविष्य खोज्न सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ भन्ने सन्दर्भ उजागर गर्ने हेतुले प्रस्तुत गर्दैछौँ नाटक शिक्षा र समृद्धिका परिकल्पनाहरू। यसका लेखक हुनुहुन्छ रेणुका पाण्डे भुषाल। नाटकमा भाग लिने पात्रहरू विनोद गिरी, गोविन्द प्रसाद अर्याल, रेणुका पाण्डे भुषाल, सुनिता बराल र कृष्ण अधिकारी।
मानिसका दिनचर्या सुरु भइसकेछन् त।
बधाई छ है गौरी दिदी।
ए मानवीर भाइ, धन्यवाद भाइ, धन्यवाद।
अनि दिदी, अरू काम त जे गर्नुहोस्, तर युवाले नेपालमै भविष्य देख्ने काम त गर्नै पर्छ हजुरले।
कोसिस गर्नेछु भाइ,
नत्र त म नेपालमा एक्लै हुने भए। अब त बिहे गर्ने केटी नै नपाउने भइसक्यो यहाँ।
हो र, आउनुहोस् न, चिया पिएर जानु होला।
अहिले अलिक हतार छ, चिया पछिलाई नै बाँकी राख है दिदी।
ए हुन्छ हुन्छ। एकै वाक्यमा देशको मुख्य समस्या नै बोल्यो है यो भाइले। आज नयाँ जिम्मेवारी सम्हाल्ने पहिलो दिन, आमालाई भेटेर उतैबाट अफिस जाउँ क्या अरे। हेलो, नमस्कार है सबैजनालाई।
नमस्कार।
राष्ट्रिय योजना आयोगमा यहाँलाई हार्दिक स्वागत छ, बसौँ माननीयज्यू।
हार्दिक आभार व्यक्त गरे उपाध्यक्षज्यू। अनि आजै बैठक बस्ने भनेर खबर गर्नुभएको थियो, सायद सचिवज्यूले हो क्या अरे?
सचिवजीले नै हो, उहाँ एकछिनमा आउनुहुन्छ। अनि आज पहिलो दिन भएर होला निधारमा अक्षता।
हजुर हजुर, यहाँको काम सम्हाल्नु पहिले आमालाई भेटौँ भनेर गएकी थिएँ। देशलाई माया गर्नु, राम्रोसँग जिम्मेवारी सम्हाल्नु भनी आशीर्वाद दिनुभएको छ।
वास्तवमै आमा बा भनेका यस्ता भगवान हुन् जसलाई पूजा नगरिकन पनि आशीर्वाद पाउन सकिन्छ।
हजुर, मलाई पनि त्यस्तै लाग्छ। आमालाई त अझै पनि म आयोगको सदस्य हुँ भन्ने विश्वास नै लागिरहेको छैन।
हो है, बाइ द वे, मैले हिजो तपाईँको अन्तर्वार्ता सुनेको थिएँ। आफूसँग गरिबीको उत्कर्ष अवस्थाको अनुभव रहेको कुरा गर्नुभएको थियो। तपाईँको परिवारमा त्यस्तो के घटना?
धेरै दुःखद भोगाई अनुभव छ हजुर।
सामान्य गरिबीको अनुभव त मेरा लागि पनि नौलो होइन। सायद गरिबीको संक्रमण परिवारमा छिटो छिटो फैलिँदै रहेछ क्यारे।
हुन पनि सक्छ। हाम्रा बाआमाले शिक्षाको अवसर नपाए पनि भाइ र मलाई भने राम्रो शिक्षा दीक्षा दिन चाहनुहुन्थ्यो। हामी गाउँकै विद्यालयमा पढ्थ्यौँ। वर्षाको सङ्केत देखिन लागिसकेकाले धान रोप्ने तयारीका लागि बा खेत जोत्न जानुभयो। आमाले हामीलाई स्कुल पठाएर घर गोठको काममा लाग्नुभयो। सधैँको समयमा भाइ र म विद्यालय गयौँ। त्यो दिन
ओहो, काले फेरि कता बटारिन्छ यो?
आऊ है गौरीका बा, खाजा खान। हेर बिस्कुन सुकाएर है, आकाश त कालो निलो भयो त। खोइ
मोही त कति मिठो रहेछ। हेर त, बादल हेर्दा त आज ठुलै पानी पर्ला जस्तो छ है माइली। बेलैमा रोपाई गर्न पाइन्छ कि यसपालि?
खोइ, कि त पानी पर्दै पर्दैन, पर्यो भने आरीले घोप्ट्याएको जसरी पर्छ पो त। कुन कुन ठाउँमा बगाइसके रे?
ए मैले खाएको देखेर कराएका हुन् कि क्या हो? ए माइली, यिनलाई गिदरीका दुई चार हाँगा काटेर दे न।
खोइ हँसिया देऊ त। म त अब घर जान्छु है।
केटाकेटी स्कुलबाट अहिले आउँदैनन् त, के को हतार हो र?
आँगना बिस्कुन सुकाएर राखी छु क्या, बिस्कुन भिजे के को खोले खाउला है झोले।
म जस्तो गरिब झोलेसित आउने तेरो बुद्धि कस्तो के?
के गर्नु, भाबीले लेखेको यस्तै भएपछि आ हुन्देऊ, करोडपति पनि खुसी छैनन् होला हौ हामी जता।
तेरो बोलीमा नै धनको भन्दा ठुलो भरोसा छ हौ माइली। हुन त छोराछोरीले पछि केही गर्लान् कि?
ए गर्छन् गर्छन्, फिरै नगर। हेर त उताबाट कालो निलो बादल भरिसक्यो, छिटो गरेर घर आऊ है।
ल ल।
हामी स्कुलबाट आउँदा आँगनमा हिलोमा लतपतिएको लास थियो। त्यो घटनापछि हामी आजसम्म पनि खुसीले हाँस्न सकेका छैनौँ। सरी, घटना सम्झेर म अलि भावुकै भएँ।
साह्रै दुःख लाग्यो। गरिखाने उमेरको मान्छे र गरिखाने जमिन दुवैलाई पहिरोले लग्यो है। पहिले लगातार हप्तौँ दिनसम्म पानी पर्दा पनि जथाभावी पहिरो गएको जस्तो लाग्दैन थियो।
यो जलवायु परिवर्तनको प्रभाव होला नि हजुर। हुन त पछिल्ला केही दशकदेखि वैदेशिक रोजगारीमा गएका युवाको अकाल मृत्यु हुने, गाउँका खेतबारी बाँझो रहने, युवाको कृषिप्रतिको बढ्दो अनाकर्षण, अव्यवस्थित सहरीकरण र बसाइसराई, महामारी आदि कारण पनि नेपालमा नयाँ गरिबी सृजना भएका छन् जस्तो लाग्छ।
योजना आयोगमा राजनैतिक गैर राजनैतिक क्षेत्रबाट पनि नयाँ गरिबी सम्बन्धी धेरै इस्यु आएका छन् म्याडम।
त्यसैले पनि आर्थिक विकासका सिद्धान्त र अरूका विकास मोडल हेरेर भन्दा हाम्रो आफ्नो परिवेशलाई आत्मसात गर्दै आवधिक योजना निर्माणको काम गर्नुपर्छ जस्तो लाग्छ उपाध्यक्षज्यू।
तपाईँले भन्नुभए जस्तै अबका योजना पढ्ने र घोक्ने दस्तावेज मात्र नबनन्, आम नागरिकले प्रतिफल देख्न भोग्न पाउनेतर्फ योजनाले काम गर्न सक्नुपर्छ। ए, उहाँ आएको सचिव।
नमस्कार हजुर।
नमस्कार नमस्कार। हो, मेरो विचारमा नेपालका सम्भावनाहरूलाई आम नागरिकको जानकारीमा पुर्याउनु अति जरुरी छ। हाम्रा युवाले यहाँ केही नै छैन भन्ने धारणा बनाइरहेका छन्।
मेरो पनि यस्तै अनुमान छ। यो समस्यालाई त हाइलाइट नै गर्नुपर्ने हुन्छ।
हो हजुर, योजना लेखन पूर्व हामीले आफ्नो घर परिवार, टोल छिमेक, समुदाय, कुनै सार्वजनिक समारोह, सामाजिक सञ्जाल आदिबाट धेरैभन्दा धेरै सुझावहरू सङ्कलन गर्नुपर्छ होला उपाध्यक्षज्यू।
मितव्ययी र अपनत्वको लागि पनि यो उपाय अवलम्बन गर्नुपर्छ। सचिवजीले आजको छलफलको एजेन्डामा यो पनि राख्नु राम्रो हुन्छ।
हुन्छ हजुर, म त्यसै गर्छु।
अन्नपूर्ण क्षेत्रमा हिउँ पहिरोको आशंका, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान। लौ, नयाँ विपदको कुरा पो आयो त हजुर, यो पनि बिर्सन नहुने पक्ष हो यो।
सचिवजी, सही समयको सान्दर्भिक एजेन्डा हो यो।
ठिक हो हजुर।
अब के बैठक बस्नु खै, सम्भावित समस्या आकलन गर्न नसकिएको हो कि, पूर्व तयारी नै नपुगेको हो कि, राम्रोसँग जिम्मेवारी पुरा पो नगर्या हो कि, दिगो विकासको अवधारणा नै नबुझेर हो नेपालमा यस्ता धेरै खालका विपद थपिरहेका छन्। जनधनको क्षति प्रतिवर्ष बढ्दो छ, के गर्ने खै।
त्यही त, दशकौँदेखि गरिबी निवारणमा केन्द्रित छन् हाम्रा योजना, गरिबीका नयाँ चुनौती पनि उत्तिकै थपिएका छन्। सचिवजी, आजको बैठक स्थगित गरौँ।
हस् हजुर।
के विपद आइसक्यो?
गृह मन्त्रालयमा फोन गर्ने हो कि?
लौ खाओ, तिमीहरूलाई खानै भन्दा के नै चिन्ता छ र? न देशको चिन्ता, न परिवारको।
छोरी ल्याउने भने कि? साँझै परिसक्यो, न पहिरोले बाटो साटो छेक्यो कि?
आमा आमा।
ए छोरी, हामी आउँछौ भने कि थियौ, एक्लै आइछौ त?
अरू देउरालीको होटेलमा बस्नुभयो।
हे, पाहुनालाई एक रात दुःख सुख सेवा पुर्याउने थिए नि, किन होटेलमा बास बस्नु पर्थ्यो त?
चार पाँचजना हुनुहुन्छ, यहाँ सुत्ने ठाउँ पनि छैन, साह्रै तिर्खा लाग्यो। मै बनाउनु भएको छैन आमा?
छोरीले आउने बित्तिकै मोही खोज्छु भने थाहै छ नि। लौ, साँझमा धेरै मोही खान नहुने हो। अनि छोरी,
कस्तो मजा आयो, के भन्न खोज्नु भयो आमा?
होइन, तिमीले त झोला सोला पनि ल्याएकी छैनौ, यत्रो दिनदेखि यही लुगा लाएर चल्यो त भन्छु नि।
कहाँ चल्ने, घरमा फेर्ने कपडा छँदैछन्, किन ल्याउनु भनेर उतै गाडीमा राखेर आएको नि।
लौ, भोलि बिहानै छुट्ने होला त्यो गाडी।
आमा पनि, अफिसको गाडी हो के, सरकारी गाडी, हजुरले त उही देउरालीबाट छुट्ने बस सोच्नु भएको होला।
ए, भनेपछि साँच्चिकै ठुली मान्छे भइछौ है छोरी तिमी। आज तिमीलाई देख्न पाएको भए झोले माइला कति दङ्ग पर्दा।
आमा, हामी सम्हालिनु पर्छ अब। हामी धेरै जिल्लाका गाउँ गाउँ पुगेर त्यहाँका मानिसको जीवन कथा हेरेर सुनेर आएका छौँ। हामीले भन्दा धेरै दुःख भोगेका मान्छे पनि रहेछन्। हामीलाई त आफ्नै समस्या ठुलो लाग्ने पो रहेछ त आमा।
जोसँग हाँसी खुसी जीवन बिताउन आए कि उही मान्छेलाई अध वयसमै गुमाउँदा को खुसी हुन सक्छ र छोरी? त्यहाँ माथि न अन्न उब्जाउने जमिन रह्यो, न कमाएर ल्याउने मान्छे, कसरी तिमीहरूलाई हुर्काए मैलाई थाहा छ।
के गर्ने त आमा, त्यस्तो माया गर्ने बालाई गुमाउँदा हामीलाई पनि कम चोट पर्यो होला। हजुरले गरेको दुःखलाई नबुझेको थिएनौँ हामीले, हजुरलाई नदेखाएको पो हो त आमा। भाइले पनि राम्रो काम पाएछ नि, थाहा पाउनु भयो?
खबर गरेको थियो, उसँगै गएको चेतन दाईको छोराले। किन त्यस्तो गर्यो कुन्नी, बाँचे मात्र पनि केही उपाय त लागिहाल्ने थियो नि। चेतन दाई त्यो सुनेदेखि बेहोस हुनुहुन्छ।
अबुई, के भन्नुहुन्छ आमाले?
हो छोरी, लाखौँ ऋण खोजेर विदेश गएको, महिनौ काम पाएनछ, कलिलै उमेर, धैर्य गर्नुपर्छ भनेर मन भुलाउनु सकेन होला।
लौ नानी, एकातिर छोरा गुम्यो, अर्कोतिर ऋणको भार, चेतन ठुलाबाको के को उसले काम गरोस् त आमा?
त्यही त, सबैले पैसा उठाएर क्रिया उम्काएको, घरमा त बिजोग छ।
छिट्टै धेरै धन कमाउने महत्वाकांक्षाले पनि होला, यहाँ जे छ त्यो किन देख्न छाडेका हुन् नेपालीले? के गरी सुधार्न सकिन्छ होला विदेश मोहप्रतिको सोचलाई?
खान पाकी छोरी, कपडा सपडा फेर्ने हो कि?
होस् आमा।
नमस्कार।
नमस्कार।
नमस्कार। नमस्कार
सचिवज्यू।
हजुर,
हामीले फिल्डबाट गरिबीका धेरै थरी इभेन्ट्स र सुझावहरू सङ्कलन गरेर ल्याएका छौँ, अब यसमै टेकेर काम सुरु गरौँ होला।
हस् हजुर।
फिल्ड भिजिट गर्दै गर्दा मलाई त यस्तो लाग्यो कि उपाध्यक्षज्यू, एकातिर गरिबीले नागरिक रोएको छ, अर्कोतर्फ गरिबीले देश आफै रोएको छ।
नागरिक गरिब भएपछि देशको गरिबी स्वाभाविकै होइन र म्याडम?
तर आँसु फरक किसिमको हुन्छ नि उपाध्यक्षज्यू।
बडो भावनात्मक कुरा गर्नुभयो, मलाई कसरी बुझाउनुहुन्छ त म्याडमले?
रोग, प्राकृतिक विपद, सुशासनको अभाव, बेरोजगारी मात्र नभई अव्यवस्थित विकास निर्माणले निम्त्याएका विभिन्न दुर्घटना आदिमा धेरै युवाले ज्यान गुमाएका कारण परिवारमा गरिबीका आँसु बगिरहेका छन्। तर मातृभूमिको आँसु फरक कारणले बगिरहेका छन्।
ती कारणहरू?
युवामा परिश्रम बिनाको उच्च महत्वाकांक्षा बढेको छ, बाध्यतावश वैदेशिक रोजगारीमा गएका कति होनहार युवाको विदेशमा मृत्यु भएको छ, स्वदेशमा राम्रै आमदानी गरिरहेकाहरू समेत विदेशिएका छन्, स्रोत साधनको उपयोग हुन छोडेको छ, यस्ता धेरै कारण छन् हजुर।
अब यी समस्या समाधान सम्बन्धमा पनि केही सोच बनाउनु भएको होला नि म्याडम?
हजुर, बनाएको छु, मैले शिक्षाबाट कुरा सुरु गर्छु है त।
विकासको मेरुदण्ड नै शिक्षा हो, त्यसैले यसैबाट सुरु गरौँ।
मेरो विचारमा हाम्रो शिक्षाले नेपाललाई राम्रोसँग चिनाउन सक्नुपर्छ, सान्दर्भिक र नेपालमै उज्जवल भविष्य खोज्न सकिने खालको, अर्थात् रोजगार र स्वरोजगारीमुखी हुनुपर्छ। हाम्रो शिक्षा देशको आर्थिक, सामाजिक तथा दिगो विकासका लागि दरिलो आधार बन्नुपर्छ।
अवश्य मेरो,
मैले त नेपाललाई गुणस्तरीय शैक्षिक गन्तव्य बनाउन सकिने सम्भावना पनि देखेको छु हजुर, ताकि विदेशीले पनि नेपालमा गुणस्तरीय उच्च शिक्षा लिनका लागि आउने चाहना गरून्।
म्याडमको परिकल्पना स्तरीय समृद्ध छ, यस्तै नयाँ सम्भावना उजागर गर्ने खालका योजना बनाउनु पर्छ, तब मात्रै नेपालको गरिबी निवारण र विकासमा शिक्षाले ठुलो योगदान गर्न सक्नेछ। सचिवज्यू,
हजुर,
यस सम्बन्धमा सरकारवालासँग थप छलफल पनि गरौँला। हामीले आज गरेका शिक्षा सम्बन्धी छलफलका मुख्य बुदा सेयर गर्दै इच्छुक सबैसँग हामीलाई सुझाव पठाउन आह्वान पनि गर्नुहोला है।
हस् हजुर,
यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ।
हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।